ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس وقال تعالى إنما النجوى من الشيطان ليحزن الذين آمنوا وليس بضارهم شيئا إلا بإذن الله وعلى الله فليتوكل للمؤمنون وعن أبي هريرة رضي الله تعالى عنه قال قال النبي صلى الله تعالى عليه وسلم إن الله تجاوز عن أمتي ما وسوست به صدورها ما لم تعمل به أو تتكلم وعن أبي هريرة رضي الله تعالى عنه جاء ناس من أصحاب رسول الله صلى الله تعالى عليه وسلم إلى النبي صلى الله تعالى عليه وسلم فسألوه إنا نجد في أنفسنا ما يتعاظم أحدنا أن يتكلم به فقال النبي صلى الله تعالى عليه وسلم أوقد وجدتموه قالوا نعم قال ذلك صريح الإيمان وعن ابن عباس رضي الله تعالى عنه أن النبي صلی اللہ تعالی علیہ وسلم جاہ رجل فقال انی احدث نفسی بالشیء لان اکون حممتا احب الی من ان اتکلم به فقال النبی صلی اللہ تعالی علیہ وسلم الحمد للہ الذی رد امره الی الوسوسۃ او کما قال علیہ الصلاۃ والسلام. اللہ تبارک و تعالی نے شیطان کو ہمارا دشمن بنایا ہے اور ہمیں تاکید فرمائی ہے کہ تم بھی اس کو اپنا دشمن سمجھو اور اس کے ساتھ دشمن جیسا معاملہ کرو. ان الشیطان لکم عدو فاتخذوه عدوا، کہ بے شک شیطان تمہارا دشمن ہے اور تم بھی اس کو اپنا دشمن بناؤ، اس کے ساتھ دشمن جیسا معاملہ کرو. لا تتبعوا خطوات الشیطان انه لکم عدو مبین. باری تعالیٰ فرماتے ہیں کہ شیطان کے نقش قدم کی پیروی مت کرو، وہ تمہارا کھلا ہوا دشمن ہے. یہ شیطان جو ہمارا دشمن ہے، اس کے پاس آخر وہ کون سا ہتھیار ہے جس کے ذریعے سے وہ ہم پر غالب آتا ہے اور وہ ہمیں زیر کرنے کی کوشش کرتا ہے؟ اللہ تبارک و تعالی نے شیطان کو صرف ایک قوت عطا فرمائی ہے اور وہ ہے وسوسہ اندازی کی قوت، وسوسہ ڈالنے کی قوت. اس کے پاس کوئی ہتھیار نہیں ہے. کسی کو آپ نے نہیں سنا، انسان تو کسی کو ہتھیار کا ڈر دکھلا کر کام نکال سکتا ہے کہ بھئی کوئی چھرا بتائے اور پستول بتائے، یوں کرو ورنہ میں مار ڈالوں گا، ایسا ڈر انسان بتلائے گا. لیکن شیطان کو اللہ نے یہ قوت نہیں دی ہے. شیطان کبھی بھی کسی انسان کو کسی ہتھیار وغیرہ کا ڈر نہیں دکھلا سکتا. شیطان کے پاس جو ہتھیار ہے، جو آلہ ہے، وہ صرف یہی کہ وہ انسانوں کے دلوں میں وسوسہ ڈالتا ہے. آج کل کیا ہو گیا، جو لوگ دین کے راہ پر آ کر دین پر چلنا شروع کرتے ہیں، خاص کر کے وہ جو نئے نئے توبہ کر کے آئے ہیں اور دین میں قدم رکھا ہے اور اس راہ میں آگے بڑھنے کی کوشش کرتے ہیں، تو ان کو سب سے بڑا مسئلہ جو درپیش ہے وہ وسوسوں اور خیالات کا. ہمارے نوجوان جو دین کی راہ پر آتے ہیں، وہ آ کر یہی فریاد کرتے ہیں، وساوس، بہت برے برے خیالات آتے ہیں، بہت برے برے وسوسے آتے ہیں، بہت کوشش کرتا ہوں اس کو دور کرنے کی، لیکن جتنی بھی کوشش کر رہا ہوں اس پر اور زیادہ وہ چڑھ چڑھ کر کے آ رہے ہیں. یہ شیطان جو ہے، اس کو اللہ تبارک و تعالی نے انسان کے مقابلے میں صرف یہی ایک طاقت عطا فرمائی ہے کہ وہ انسان کے دل میں وسوسے ڈالتا ہے، اور اس کا سارا کاروبار، اس کا پورا مشن جو ہے نا، وہ صرف اسی ایک چیز پر چل رہا ہے. کس پر؟ وسوسہ اندازی پر. دیکھو قرآن پاک میں اللہ تبارک و تعالی نے نبی کریم صلی اللہ تعالی علیہ وسلم پر دو ایسی صورتیں نازل فرمائی جن میں جو چیزیں انسان کو نقصان پہنچا سکتی تھی ان کے شر سے حفاظت کا اور اللہ کی پناہ حاصل کرنے کا طریقہ بتایا گیا. ان صورتوں کو کہتے ہیں معوذتین. وہ دو صورتیں جن کے ذریعے اللہ تعالیٰ کی پناہ حاصل کی جاتی ہے, اللہ تعالیٰ کے یہاں سے سیکورٹی مانگی جاتی ہے ان دو صورتوں کے ذریعے سے. پہلی ہے سورہ فلق, قل اعوذ برب الفلق من شر ما خلق ومن شر غاسق اذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد اذا حسد. چار چیزوں سے پناہ اس میں سکھلائی گئی ہے, ان چار چیزوں کے شر سے پناہ حاصل کرنے کا طریقہ. اور اللہ تعالیٰ کی ایک صفت, قل, اے نبی آپ کہہ دیجئے اعوذ برب الفلق, جو اللہ صبح کو روشن کرتا ہے اس پروردگار کی پناہ حاصل کرتا ہوں میں ان چار چیزوں کے شر سے. دوسری ہے سورہ والناس, اس میں شر ایک ہی ہے اور پناہ اللہ تعالیٰ کے جن ناموں سے حاصل کی گئی وہ تین نام ہیں. قل اعوذ برب الناس ملک الناس الہ الناس. اے نبی آپ کہہ دیجئے کہ میں پناہ حاصل کرنا چاہتا ہوں رب الناس لوگوں کے پروردگار سے, ملک الناس جو لوگوں کا بادشاہ ہے, الہ الناس جو تمام لوگوں کا معبود ہے. کیسے؟ من شر الوسواس الخناس, اس وسوسہ ڈالنے والے کے شر سے, خطرے سے, جو وسوسہ ڈال کے پیچھے ہٹ جاتا ہے. من شر الوسواس الخناس الذی یوسوس فی صدور الناس, جو لوگوں کے دلوں میں وسوسہ ڈالتا ہے. من الجنۃ والناس, یہ وسوسہ ڈالنے والا کون؟ انسانوں میں بھی ہیں اور جناتوں کے اندر بھی ہیں. سب سے بڑا وسوسہ ڈالنے والا تو گرو گھنٹال جو ہے وہ کون ہے؟ شیطان. یہ شیطان ہے, اس کے شر سے بچنے کی اللہ تبارک و تعالی نے قرآن پاک میں جگہ جگہ تاکید فرمائی. دیکھو اللہ تعالی کی قدرت کاملہ, اللہ ہر چیز پر قادر ہے. اللہ تعالیٰ اپنے بندوں کو چوکنا کر رہے ہیں, متنبہ کر رہے ہیں, وارننگ دے رہے ہیں کہ دیکھو تمہارا ایک بڑا دشمن ہے. اللہ کی خدائی, اس کی عظمت, اس کی گویا حکومت, وہ اللہ ہم کو بار بار قرآن میں متنبہ کر رہا ہے کہ تم کو شیطان سے اپنے آپ کو بچانا ہے, اس کو اپنا دشمن سمجھو. بھائی آج امریکہ جیسی اگر دنیا کی سب سے بڑی طاقت اپنے شہریوں کو, اپنے بسنے والوں کو, ملک کے رہنے والوں کو یوں آگاہ کرے دیکھو فلانا تمہارا دشمن ہے, اور بار بار اعلان کرے کہ دیکھو اس سے اپنے آپ کو بچائیو, تو آپ اس سے اندازہ لگا سکتے ہیں کہ وہ کتنا بڑا دشمن ہوگا کہ اتنی بڑی حکومت بھی اپنے شہریوں کو اس کے شر اور اس کے خطرے سے بچنے کے لیے بار بار وارننگ دے رہی. اللہ تعالی شیطان کے خطرے اور شر سے بچنے کے لیے ہم کو بار بار متنبہ کر رہے ہیں, اور ہمیں ایسا معلوم ہوتا ہے کہ ہمارا انداز ایسا ہے کہ یہ تو کوئی دشمن ہمارا ہے ہی نہیں. ہم ایسا, ہماری زندگیوں کا جو انداز ہے زندگی گزارنے کا, ایسا معلوم ہوتا ہے کہ شیطان ہمارا تو کچھ بگاڑنے والا ہے ہی نہیں, اس کی طرف سے ہم کو کوئی خطرہ ہی نہیں. ہم نے ایسا انداز اختیار کر رکھا, حالانکہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کی حیات طیبہ کا آپ جائزہ لیں, مطالعہ کریں, قدم قدم پر نبی کریم صلی اللہ تعالی علیہ وسلم ہم کو چوکنا کر رہے ہیں. کھانے بیٹھے بولو بسم اللہ پڑھیو. ہاں اگر تم نے بسم اللہ نہیں پڑھی نہیں تو وہ کون شیطان وہ آ کر کے تمہارے کھانے میں شریک ہو جائے گا. پانی پینا ہے حضور صلی اللہ علیہ وسلم تاکید فرما رہے ہیں بسم اللہ پڑھ کے پیجیو. اگر جو بسم اللہ پڑھے بغیر پیا تو وہ تمہارے پانی میں بھی کیا ہو جائے گا. گھر میں داخل ہو رہے ہیں بسم اللہ کے ساتھ دعا بھی سکھلائی. یہ پڑھ کے داخل ہونا ورنہ وہ بھی تمہارے ساتھ جو ہے نا وہ سلیپنگ بیڈ میں آ جائے گا. وہ بھی ہر موقع پر یہاں تک کہ بیت الخلاء میں قضاء حاجت کے لیے جا رہے ہیں وہاں بھی دعا سکھلائی گئی بسم اللہ اللہم انا اعوذ بک من الخبوث والخبائث. بسم اللہ کہ ہم دیکھو شیطان جو ہے نا وہ جنات کی قوم سے. اللہ تعالیٰ نے اس دنیا کے اندر اس جنات کی قوم کو ہماری نگاہوں سے چھپائے رکھا ہے. ہم کھلے ہوئے پھرتے ہیں وہ چھپے ہوئے ہیں. یہاں بھی ہیں پتہ نہیں کتنے ہوں گے ہم نہیں دیکھ رہے. سمجھا ہے کہ نہیں. اب وہ انسان جب قضاء حاجت کے لیے بیت الخلاء میں جاتا ہے تو انسان تو شیطان کو دیکھتا نہیں لیکن شیطان کی کوشش یہ ہوتی ہے کہ قضاء حاجت کے دوران انسان جب اپنا سطر کھولے پیشاب کے لیے پاخانے کے لیے تو وہ انسان کے سطر سے شرمگاہ سے کھیلتا ہے. کون شیطان. حضور صلی اللہ علیہ وسلم نے ہم کو پہلے سے ہی متنبہ کر دیا کہ دیکھو بیت الخلاء میں جانے سے پہلے اگر تم یہ دعا پڑھ لو گے نا پہلے سے بسم اللہ پڑھو. بسم اللہ پڑھنے کا فائدہ یہ ہوگا کہ اب شیطان کو کچھ نظر آئے گا. جو ہمارا سطر کھول کر ہم بیٹھ رہے ہیں اگر بسم اللہ نہیں پڑھیں گے تو اس کو نظر آئے گا. بسم اللہ پڑھ لی خلاص اب وہ اس کو کچھ نظر ہی نہیں آئے گا. اور پھر وہ دوسری دعا اس کے ذریعے سے اور مزید سیکیورٹی مل جاتی ہے اللہ کی طرف سے. تو شیطان ہر جگہ ایسا بڑا خطرناک دشمن ہے. یہ تو کھانے پینے کی چیزیں اس کی کوئی اتنی زیادہ اہمیت نہیں لیکن ہم اللہ تعالیٰ کے ساتھ اپنا تعلق جو قائم کرنا چاہتے ہیں اس میں بھی آ کر کے وہ کیا کرتا ہے رکاوٹ ڈالتا ہے اور ہم کو اللہ کے ساتھ اپنا تعلق قائم کرنے سے روکتا ہے. یہ بہت خطرناک اس کا طریقہ ہے گمراہ کرنے کی کوشش کرتا ہے. یہ جو کچھ کر رہا ہے شیطان وہ کائی کے ذریعے سے کرتا ہے. بس وہی ایک طاقت کون سی وسوسہ ڈالنے والی. یہ وسوسہ آپ پوچھیں گے یہ وسوسہ کس کو کہہ دیں مول صاحب. وسوسہ کا مطلب ہے وہ چپکے چپکے ہمارے اندر ہمارے دل سے باتیں کرتا ہے. کیا کرتا ہے بات ہے نا ایسا ہمیں معلوم تھا جیسے کوئی اندر کچھ ہے کوئی ہم سے بول رہا ہے ہمارے دل میں کوئی باتیں ڈال رہا ہے. انما النجوى من الشیطان. یہ سرگوشی جو ہوتی ہے اس طرح کی اندر کی باتیں وہ شیطان کی طرف سے ہوتی ہے. ليحزن الذين آمنوا تاکہ ایمان والوں کو غمگین کرے. اس لیے کہ وہ ایسی باتیں کرتا ہے کہ اس سے ہم کیا ہو جاتے ہیں پریشان ہو جاتے. وليس بدارهم شيئا الا باذن الله. اللہ تعالیٰ فرماتے ہیں کہ اللہ کے حکم کے بغیر وہ کوئی نقصان نہیں پہنچا سکتا. اس لیے ایمان والوں کو چاہیے کہ اللہ ہی کے اوپر کیا کریں بھروسہ اور اعتماد کریں. تو بہرحال یہ شیطان اپنے وسوسہ اندازی سے اپنا کام چلاتا ہے. یہ جو خیالات آتے ہیں وسوسے اور خیالات یہ دراصل شیطان کی باتیں ہیں اس کی سرگوشیاں ہیں کانا پھوسی ہے جو وہ ہم سے جیسے کوئی آدمی کان میں آ کر کے چپکے سے کچھ باتیں ہم سے کرتا رہے بار بار. بعض لوگوں کو جن کا اثر ہوتا ہے نا تو وہ جن باقاعدہ ان کے اندر جو ہے نا ان سے اس طرح کی باتیں کرتا ہے. شیطان بھی جن ہی کی قوم سے. تو یہ گویا ہمارے دل سے آ کے باتیں کرتا ہے. یہ کر لو तो देखो वो औरत जा रही है, जरा देख लो ना उसको, लुत्फ आ जाएगा, मजा आएगा। आप कहे नहीं, वो फिर थोड़ी देर के बाद कहे देख तो लो जरा, देखो फिर हसरत रह जाएगी, फिर हाथ मलते रह जाओगे। ऐसा बार बार, एक मरतबा, दो मरतबा, तीन मरतबा, क्या होता है फिर आदमी शुरू में तो जो खास करके जो नेक लोग होते हैं वो इनकार करते हैं, लेकिन फिर वो बार बार ये चीज दिल में डाल करके जो है उस पर अमल करने के लिए आदमी को क्या कर लेता है, आमादा कर लेता है। ये इंसान की नफ्सियात है। आप उसको कुछ करवाना हो ना तो कहो, बाज आदमी होते हैं वो कोई काम करने के लिए जल्दी तैयार नहीं होते, तो उनको बार बार प्रेशर डाला जाता है, बार बार कहा जाता है, बार बार कहा जाता है, यहां तक कि कहते 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 फिर वो उसके दिल को और उसके ख्यालात को क्या कर लेते हैं, आमादा कर लेते हैं। ये जो बुरे ख्यालात आते हैं, गुनाहों के ख्यालात, नफसानी शहवानी ख्यालात, भाई नौजवान के दिल में आएगा जिना कर लो, शराब पी लो, सिनेमा देख लो, मोबाइल को इस्तेमाल करो, उसके अंदर जो है पोर्नियोग्राफी देखो, ये सब जो ख्यालात बार बार डालता है, ये जो वसाविस है वो दरअसल शैतान की सरगोशी है जो हमारे साथ करता है, और यही उसका हथियार है जिसको हमारे खिलाफ क्या करता है, इस्तेमाल करता है। और इन वसाविस से सबको वास्ता पड़ता है, खास करके वो लोग जो दीन पर अमल का एहतमाम करते हैं। जो बददीन है ना, किसी काफिर को कभी कोई वसवसा नहीं आएगा, क्यों, शैतान काई को उसको गुमराह, वो तो पहले से ही गुमराह शुदा है ना भाई, उसके दिल में काई को कानाफूसी करेगा, वो अपनी ये मेहनत इसमें काई को जाया करेगा कोशिश, वो तो वहां जहां उसको देखता है कि ये जरा है ना दीन पर चलने वाला है, मेरा जो मिशन है यानी शैतान का जो मिशन है उसके खिलाफ ये करने वाला, उसके दिल में वसवसे डालेगा, और जो उसके मुताबिक मर्जी के मुताबिक चलता है उसको तो कुछ कहने की जरूरत, अपना आदमी है, अपना आदमी है, उसको कुछ कहने का ही नहीं है, समझा है कि नहीं। तो शैतान जो है ना वसवसे, ये दीनदार लोगों के दिलों में ही वसवसे आएंगे, जो काफिर हैं या बददीन हैं उनके दिल में वो तो वो, इसलिए कि वसवसा का मकसद ही ये होता है शैतान का कि उन वसवसों और बुरे ख्यालात के जरिए से आदमी को उस बुरे काम के लिए क्या करे, आमादा करे, तैयार करे। अब ये तो पहले से अंदर फंसा हुआ है, उसके लिए क्या जरूरत है। तो ये वसाविस और ख्यालात दरअसल शैतान की तरफ से डाले जाते हैं, और जो लोग दीन पर चलते हैं ना वो इन वसाविस की वजह से बहुत ज्यादा दिक्कत और परेशानी का शिकार होते हैं, बेचैन हो जाते हैं। बहुत से नौजवान आते हैं आकर के कहते हैं मौलवी साहब ऐसा ऐसे बुरे बुरे ख्यालात आते हैं, भाई कैसे, ना मैं नहीं बोल सकता, नहीं बोल सकता, उसको डर होता है बोलने जाऊंगा तो कहीं मैं ईमान से ना निकल जाऊं, ऐसे ख्यालात आते हैं कि मैं उसको जबान पर लाने का सवाल ही नहीं पैदा होता, वो यूं कहता है, समझाया कि नहीं। और उसकी वजह से वो क्या रहता है, बेचैन, ये आते क्यों है, ये कोई मसला नया नहीं है। हजरत सहाबा किराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन को अल्लाह तबारक ताला जज़ाए खैर दे, उन्होंने हमारे सारे मसले हल कर लिए, और ऐसी जितनी भी बातें पेश आती उस सिलसिले में उन्होंने पहले ही से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से पूछ लिया। चुनांचे मुस्लिम शरीफ की रिवायत है हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु के हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सहाबा में से कुछ लोग नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की खिदमत में हाजिर हुई, फसालू हो, और आकर के उन्होंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया, पूछा इन्ना नजेदु फी अनफुसेना ماں یتا آزم احدنا ان یتکلم بہ، ہم اپنے دلوں میں ایسی ایسی چیزیں محسوس کرتے ہیں کہ ہم میں سے کوئی بھی آدمی اس کو اپنی زبان سے بولنا بڑا بھاری سمجھتا ہے. یتا آزم احدنا ان یتکلم بہ، وہی جو پوچھتے ہیں نوجوان کو کیا خیالات ہیں، وہ برے برے خیالات ہیں، تو وہ خبر نہیں 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 اس کو بہت سمجھا دیں، بول دے نا کیا خیال ہے میں اس کا جواب دوں گا. آپ نے مسا وہ تو بولنے کے قابل ہے نہیں، وہ یوں کہتا ہے، وہ یوں سمجھتا ہے کہ اس خیال کے آنے کی وجہ سے نعوذ باللہ میں ایمان سے نکل گیا. دیکھو یہ خیالات جو آتے ہیں نا وہ تین قسم کے ہیں، ایک تو وہ خیال اور وہ وسوسے جو ایمانیات سے متعلق آتے ہیں. ہم جو ایمان لاتے ہیں آمنت باللہ و ملائکتہ و کتبہ و رسلہ والیوم الآخر والقدر خیرہ و شرہ من اللہ تعالی والبعث بعد الموت، یہ ایمان مفصل جس میں جن جن چیزوں پر ایمان لانے کی یہ ہے ضروری قرار دیا ان کا تذکرہ ہے. ایمان لایا میں اللہ پر، اس کے فرشتوں پر، اس کی کتابوں پر، اس کے رسولوں پر، قیامت کے دن پر، تقدیر پر، بھلا ہو یا برا سب اللہ کی طرف سے ہے، اور مرنے کے بعد دوبارہ زندہ کیے جانے پر. یہ ساری چیزیں ہیں جن کو ایمان کے اندر ضروری قرار دیا گیا ہے. تب اللہ کی ذات پر جو ایمان ہے نا اس میں اللہ کی ذات پر بھی اور اللہ کی صفات پر بھی ایمان لانا ضروری ہے. اب وہ شیطان آ کر کے مان لیجئے وسوسے ڈالتا ہے، کیا وسوسہ ڈالتا ہے پتا نہیں، نعوذ باللہ اللہ کی ذات ہے بھی کہ نہیں، کہ تم ایمان کی باتیں کرتے ہو اللہ ہے بھی کہ نہیں، ایسا وسوسہ ڈالے. اب یہ وسوسہ جو ڈالا نا اس کے دل میں، وہ تو بیچارہ اس وسوسے کو جو ہے محسوس کر کے ہی کیا ہو گیا، بے چین ہو گیا، اس کی نیند حرام ہو گئی. وہ سوچتا ہے اوہو میرا تو ایمان ہے اللہ کے اوپر، اس کی صفات پر، میرے دل میں یہ خیال کیسے آ گیا نعوذ باللہ کہ اللہ ہے بھی کہ نہیں، نہ اس خیال کی وجہ سے اب میں تو نعوذ باللہ کیا رہا، مومن رہا ہی نہیں، ایمان سے نکل گیا، جہنمی بن گیا. اب وہ آ کے ایسی باتیں پوچھتا ہے کہ احمد صاحب ایسا خیال آیا کہ میں تو نعوذ باللہ جہنمی بن، کیا خیال آیا؟ وہ نہیں بولے گا خیال کیا آیا، میں نے ابھی ذکر کیا وہ خیال، لیکن وہ نہیں بولے گا، خیال نہیں بولے گا. اب یہ جو خیال آیا کس کے متعلق؟ ایمان سے متعلق. یہ ایک قسم، پہلی قسم خیالات اور وسوسوں کی ایمانیات سے متعلق. تو اب ان خیالات کا کیا علاج؟ تو نبی کریم صلی اللہ تعالی علیہ وسلم نے اس کا جواب دیا ہے. صحابہ نے سوال کیا، اس سے پہلے ہمارے سلسلے کے جو بڑے بزرگ گزرے ہیں حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ، جو سید الطائفہ کہلاتے ہیں، ان کا ایک جواب آپ کو پیش کر دیتا ہوں. ایک آدمی نے آ کر حضرت سے اسی طرح کا سوال کیا کہ حضرت دل میں ایسے برے برے خیالات ایمان سے متعلق آتے ہیں، بھیا میں تو ایمان سے نکل گیا اور اس کی وجہ سے میری تو راتوں کی نیند اڑ گئی ہے، کھانا اچھا نہیں لگتا، کیا کروں؟ حضرت نے جواب میں فرمایا بھائی دیکھو اب میرا ایمان رہا نہیں کہ رہا کیا معلوم. حضرت نے جواب میں فرمایا دیکھو بھائی چور کون سے مکان میں جائے گا جہاں پر مال ہوگا، جس گھر میں مال ہوگا نا وہاں چور جائے گا. چور کو اگر معلوم ہے کہ یہاں مال نہیں ہے تو وہاں کائی کو جائے گا، وہ چور تو اسی جگہ میں اسی مکان میں داخل ہوگا جہاں مال ہو تاکہ وہ اس کو حاصل کرے چوراوے. تمہارے دل میں ایمان ہے इसीलिए तो ये शैतान आया। शैतान जो है ना वो ईमान का चोर है, वो तुम्हारे ईमान को चुराने के लिए आया। तुम्हारे दिल में ईमान है तभी तो वो आया। ये खुद उसका आना और इस तरह के ख्यालात और वसवसे तुम्हारे दिल के अंदर डालना, ये खुद अलामत है काई की, इस बात की कि तुम्हारे दिल में क्या है, ईमान। और देखो उससे बड़ी अलामत जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बतलाई, ये हदीस जो मैंने पढ़ी मुस्लिम शरीफ की रिवायत, कि सहाबा ने पूछा कि इन्ना नजेदो फी अनफुसेना मा यताआज़मु अहदुना यतकल्लम बिही, हम अपने दिलों के अंदर ऐसे ख्यालात और ऐसे वसाविस महसूस करते हैं कि उसको जबान पर लाना हमको भारी मालूम होता है, यार जबान पर नहीं ला सकते। तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में क्या फरमाया, पूछा उनको अवकद वजद तू, क्या वाकयतन ऐसा है, यानी वाकयतन ऐसा है कि उन ख्यालात को जबान पर लाना तुमको क्या मालूम होता है, भारी मालूम होता है, मर जाना गवारा है लेकिन इन ख्यालात को जबान पर लाना बर्दाश्त नहीं, गवारा नहीं। साहबा ने कहा नाम, जी हाँ। दूसरा सुन फरमाया जालिक सरीहुल ईमान, यही तो खुल्लम खुल्ला ईमान है। इन आने वाले ख्यालात को तुम इतना बुरा समझ रहे हो, कौन सी चीज तुमको ये बुरा समझा रही है, तुम्हारे दिल में जो ईमान मौजूद है ना वही तो तुमको बेचैन कर रहा है। इन बुरे वसाविस के नतीजे में जो बेचैनी हुई, खाना अच्छा नहीं लगता, नींद नहीं आती, बेकरार रहते हो, क्या होगा मेरा, कहीं मैं जहन्नमी तो नहीं बनी, यही सब दलील है इस बात की कि तुम्हारे दिल में ईमान है। अगर ईमान न होता तो फिर ऐसे ख्यालात से तुमको कोई बेचैन, ये कुफार और मुशरिकीन है ना, काफिर और मुशरिक लोग, उनके दिलों में वसवसे नहीं, हकीकत में ये सारी चीजें मौजूद है। यहां तो वसवसा आया मोमिन के दिल में तो, और वहां तो क्या है, वाकयतन ये सारे कुफरियात मौजूद हैं। क्या उनको बेचैनी होती है, क्या उनकी नींद उड़ती है, क्या उनका खाना अजीरन होता है, क्या उसकी वजह से बेकरार हो जाते हैं, नहीं। तो ये तुमको जो बेकरारी हुई इस तरह के ख्यालात के आने पर, यही दलील है इस बात की कि तुम्हारे दिल में जालिक सरीहुल ईमान, ये तुम्हारे दिल में जो ईमान मौजूद है ना वो ईमान ही तुमको बेचैन कर रहा है, वही इन ख्यालात के आने पर तुमको बेकरार करता है। ये तो उल्टी दलील हो गई काई की, ईमान की। देखो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कैसा अजीब गरीब जवाब इनायत फरमाया कि जिसकी वजह से एक आदमी बेकरार और बेचैन था, सारा मसला चुटकियों में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हल फरमा दिया। इसलिए हमारा नौजवान जो है इस तरह के ख्यालात मसाविस दिल में आते हों तो उनके आने पर कोई बेचैन होने की जरूरत नहीं है, है ना। उनके आने पर जो तबीयत में बेकरारी की कैफियत होती है, खुद दलील है इस बात की कि उसके दिल में क्या मौजूद है, ईमान मौजूद है। तो डरना नहीं है कि भाई ईमान खत्म हो गया, नऊज़ु बिल्लाह मैं काफिर हो गया, जहन्नमी हो गया, नहीं, बल्कि इन ख्यालात के आने पर आपके कल्ब में बेचैनी का पैदा होना यह खुद दलील है ईमान की। उसी को हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ज़ालिका सरीहुल ईमान। देखो इस तरह ख्यालात और वसाविस के आने से हकाइक बदला नहीं करते, हमारे दिल में जो ईमान है अल्लाह की जात पर, उसकी सिफात पर, नबियों की रिसालत पर, कयामत पर, आखिरत पर, जन्नत पर, जहन्नम पर, ये इस तरह के वसवसों और ख्यालात के आने से कोई ईमान खत्म नहीं हुआ, वो अपनी जगह पर है। ये तो ख्यालात हैं, आके चले गए। ईमान तो हमारा वो अकीदा है जो अपनी जगह पर झूका तू है, उसमें कोई फर्क नहीं आया। जैसे एक आदमी को वहम का मर्द हो ना, अब वो कहीं मेरे घर में आग तो नहीं लग गई, मेरी दुकान से कोई चोर माल तो नहीं ले गया, अब यहाँ उसकी वजह से बेचैन है। किसी दोस्त के सामने उसका इजहार किया, अब भाई जाके देख ले क्या घर में आग लग गई है, इस ख्याल की वजह से आग लगी क्या? नहीं ना, हकीकत अपनी जगह पर है, ये एक वहम है उसको जो पैदा हुआ है। तो इसी तरह शैतान के इन वसवसों की वजह से ईमान पर कोई जद पड़ती नहीं है। अलबत्ता एक बात जरूर है कि ऐसी चीजें जो ईमान के तकाजों के खिलाफ है उससे हमें अपने आप को दूर रखना बेहद जरूरी है। देखो इस वक्त जिस माहौल से हम गुजर रहे हैं, इस वक्त हमारे स्कूलों और कॉलेजों और यूनिवर्सिटियों के निसाब में ऐसी चीजें हैं, उनके कोर्स में टीवी पर ऐसे ऐसे प्रोग्राम आते हैं, अखबारात के अंदर ऐसे ऐसे मजामीन आते हैं कि उन मजामीन को अगर पढ़े आदमी तो उसकी वजह से दिल में शुकूको शुभात पैदा होते हैं। तो हमारे ईमान का तकाजा यह है कि हम अपने आप को ऐसी चीजों से क्या रखें, दूर रखें। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तालीमात यही है। मिश्कात के अंदर रिवायत है कि एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमा है और हजरत उमर रजी अल्लाह तआला अन्हु तौरेत का एक नुस्खा लेकर के आए। तौरेत ये कॉपी, हालांकि तौरेत वो किताब जो हजरत मूसा अला नबियना वालिसरात व सलाम पर नाजिल हुई, वो तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के आने से और कुरान के नाजिल होने से क्या हो गई है, वो मनसूख हो गई। और फिर वो के तौरेत उस वक्त भी जैसा कि कुरान कहता है लोग अपनी असली हालत पर नहीं थी, लोगों ने यानी इन यहूदियों ने उसमें बहुत कुछ फेरफार कर दिए थे, तहरीफ हो गई थी उसमें। तो ऐसा ही कोई नुस्खा जो वहां होगा, हजरत उमर रजी अल्लाह तआला अन्हु नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में लेकर आए और आकर अर्ज किया कि अल्लाह के रसूल ये तौरेत का नुस्खा है। ऐसा बोलकर उसको पढ़ना शुरू किया, हालांकि हुजूर से इस सिलसिले में इजाजत, खुद ही अब पढ़ना चालू कर दिया। वो पढ़ने में मशगूल हैं और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चेहरे अनवर के ऊपर गुस्से के आसार हैं, आपका चेहरा गुस्से से सुर्ख हो रहा है। चूंकि हजरत उमर रजी अल्लाह तआला अन्हु उसको पढ़ने में मशगूल थे, इसलिए उनको पता नहीं चला कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर गुस्से के आसार हैं। हजरत अबू बकर रजी अल्लाह तआला अन्हु ये मंजर देख रहे थे। हजरत अबू बकर ने महसूस किया कि हुजूर गुस्से में हैं। हजरत उमर को कहा कि सकेलत का उम्मुका या इब्न अल खत्ताब अमा तरा मा बेवजह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ए इब्न अल खत्ताब तुम्हारी माँ तुम्हें रोए, यानी तुम्हारे तुम्हें मौत आवे, देखते नहीं हुजूर सल्लल्लाहु अलैहि वसल्लम के चेहरे पर क्या असर है। जब हजरत अबू बकर ने ये कहा ना, तो हजरत उमर ने मुंह उठाकर देखा, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का चेहरा एकदम सुर्ख था। हजरत उमर ने फौरन वो बंद कर दिया और बार बार कहने लगे, रदीना बिल्लाह रब्बम वबिल इस्लाम दीनन वबिल मोहम्मदिन सल्लल्लाहु, नऊज़ु बिल्लाहि मिन ग़ज़बिहि व ग़ज़बि रसूलिहि, रदीना बिल्लाह रब्बम वबिल इस्लाम दीनन वबे मोहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम नबियों व रसूला, हम ईमान लाए गया, हम पना मांगते हैं अल्लाह और उसके रसूल की नाराजगी से, और हम राजी हैं अल्लाह के रब होने पर और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के रसूल होने पर, इस्लाम के दीन होने पर। बार बार इस जुमले को लौटाते और दोहराते रहे, यहाँ तक कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का गुस्सा ठंडा हुआ। तो आपने फरमाया, उमर आज अगर हजरत मूसा भी जिंदा होते ना तो उनको भी मेरी पैरवी किए बगैर चारे कार नहीं था। वे आप वो किताब जो उन पर उतारी गई थी और वो भी ऐसी जिसमें फिर तब्दीलियां हो चुकी है, तुम आकर के मेरे पास पढ़ते हो, कहने का मतलब देखो हुजूर ने इस पर, हालांकि तौरात तो एक आसमानी किताब थी, उसमें तहरीफ हुई थी, लेकिन वो ऐसा था। आज हमारा हाल क्या है, ये हमारे गुजराती अखबारात है ना, चाहे संदेश हो, गुजरात समाचार हो या और हो, बेशुमार हैं, इनकी जो पूर्तियां निकलती है, पूर्तियां मूर्तियां हैं, इतवार की पूर्ति अलग है, बुध के रोज पूर्ति अलग निकलती है, मजहबी पूर्ति क्या धार्मिक पूर्तियां भी ये लोग निकालते हैं, है ना, हफ्ते में एक दिन। हमारा मुसलमान उसको भी छोड़ता नहीं। अभी कोई किताब मदरसे वालों ने छापकर भिजवाई हो ना, तो उसको देखने की तौफीक नहीं होगी। किसी जलसे में गए, अभी कहीं उसमें कुर्बानी के अहकाम का पंपलेट हाथ में दिया, बाहर खड़े थे तकसीम करने वाले, वो गुजरने वालों को, निकलने वालों को एक एक दे रहा है। अब वो न ले में तो भी अच्छा, भाई मुफ्त में एक दीन की चीज दी जाए, ये अजीब आदमी नहीं लेता, ले तो लेगा लेकिन यूं पकड़ के, यूं खोल के देखने की भी फुर्सत, आके घर आके यूं ही डाल देगा अलमारी के अंदर, उसको पढ़ने की फुर्सत नहीं। और ये पूर्तियां मूर्तियां पैसे खर्च करके इनके गलत अकाइद को, अभी चांद ग्रहण हुआ, सूरज ग्रहण हुआ, ये लोग अपनी चीजें लिखते हैं। हमारी इस्लामी तालीम क्या है वो देखने की, मालूम करने की हमें फुर्सत नहीं, और वो पढ़ेंगे। जब इनकी कुफरियात को, शिरकियात को आदमी पढ़ेगा तो जाहिर है उसका असर तो दिल पर होगा ना, बुरे ख्याल उसकी वजह से ईमान के ऊपर शको शुबा तो पैदा, भैया हम खुद ही अपने ईमान को खतरे में डाल रहे हैं, ये कैसे दुरुस्त होगा। हमारे अकाबिर अपने ईमान की हिफाजत कितनी ज्यादा करते थे, हजरत इमाम मोहम्मद इब्ने सीरीन रहमतुल्लाह अलैह, बहुत बड़े ताबी, ख्वाब की ताबीर के इमाम हैं। आज भी ख्वाब की ताबीर के सिलसिले में उन्हीं की बातें जो है नकल की जाती। एक मर्तबा एक शख्स जिसका ताल्लुक गुमराह फिरके से था, गलत अकीदे वहां, गुमराह फिरके तो बहुत सारे कादियानी हैं, उस तरह उस जमाने में किसी गुमराह फिरके से एक आदमी का ताल्लुक था। एक मर्तबा वो उनके घर आ गया, शागिर्द लोग भी बैठे हुए थे, आकर के वो कहता है हजरत मैं आपको कुरान पाक की एक आयत सुनाना चाहता हूं, और सिर्फ आयत सुनाऊंगा, एक लफ्ज भी अपनी जबान से कहूंगा नहीं। हजरत इमाम मोहम्मद इब्न सीन रहमतुल्लाह अलैह ने क्या जवाब दिया मालूम है, भाई तू यहां से जाने, तू यहां से जा, तू मेरे घर में आया कहीं को, निकल यहां से। और ये वो कहता मैं एक सुन तो लीजिए कि नहीं जा। अब वो अपने घर में कुर्ता निकाले हुए बैठे थे, उसको कहा दो तीन में, भाई मेरा कुर्ता लाओ, ये नहीं जाता तो मैं जाता हूं। लोगों ने जब उन्होंने ये कहा तो लोगों ने उसको कहा है, भाई तू इनको अपने घर में से काय को निकलने पर मजबूर करता है, जाना। तो फिर लोगों ने उसको निकाला, मजबूर किया। खैर वो जब निकल गया तो उसके बाद किसी ने पूछा कि हजरत उसने तो एक ही दरखास्त की थी ना आपसे, क्या की थी, कि मैं आपको कुरान की एक आयत सुनाना चाहता हूं, एक लफ्ज भी अपनी तरफ से कहूंगा नहीं, फिर भी आपने उसको इस तरह उसके साथ ऐसा मामला किया। तो क्या जवाब देते हैं हजरत, वो सुनने जैसा, एक गुमराह आदमी की जबान से कुरान की आयत सुनकर हो सकता है कि कुरान की उस आयत के मुतालिक मेरे दिल में शकूक को शुभात पैदा हो जो बाद में दूर न हो सके, इसलिए मैंने उसकी जबान से कुरान पाक की आयत सुनना भी गवारा नहीं किया। हमारे अकाबिर तो इतनी एहतियात करते थे, और हम ऐसा मालूम होता है कि हम बड़े पक्के हैं ईमान के, हमारे ईमान पर कोई इज्जत पड़ने वाली नहीं है, शैतान हमारा कुछ बिगाड़ने वाला, उनका बिगाड़ता होगा, हमारा कुछ बिगाड़ने वाला नहीं। हमारा अंदाज तो ये है या नहीं, हम इस तरह जिंदगी गुजार रहे हैं। तो देखो ऐसी चीजों से भी अपने आप को क्या करना है, बचाना जरूरी। ये हर कसो नाकस की, अब तो आजकल तो क्या हो गया, ये क्लिपें आती हैं और ये बयानात आते हैं, वाह गुमराह, जैसे कादियानियों के भी बयानात आते हैं, वो भी लोग बड़े शौक से सुनते हैं। अरे अल्लाह के बंदो, अपने ईमान की फिक्र करो, कहीं ऐसा ना हो कि उसकी बात सुनकर दिल उस पर मुतवज आ जाए और जो है तुम उज़ु बिल्लाह सही अकीदा छोड़कर उसकी तरफ मुतवज्जे हो जाओ। अपने ईमान को जोखों में मत डालो। बहरहाल अपने आप को इन चीजों से दूर रखने की जरूरत है ताकि इस किस्म के गलत वसाविस ख्यालात और शुकूक व शुबहात दिल के अंदर पैदा न हो। मैं कहा करता हूँ भाई देखो खिड़की आप जहाँ मच्छर बहुत होते हैं ना तो लोग असर के वक्त से खिड़कियां बंद कर देते हैं, खिड़की अगर खुली रह गई तो मच्छर आएंगे और काटेंगे है या नहीं भाई, उनका मच्छर आएगा, खिड़की खुली रह गई थी मच्छरों ने सोने नहीं दिया। तो हम जो है ना इस तरह इन गलत नजरियात के लिए अपने दिमाग की खिड़की को खुला रखेंगे तो इस तरह मसाविस आएंगे। इससे अपने आप को दूर रखना बहुत जरूरी है। बाकी गैर इख्तियारी तौर पर कोई ऐसा वसवसा आया तो उससे ईमान जाता नहीं है, ये बात जरूर है। ये तो पहली किस्म हुई वसवसों की। वसवसों की दूसरी किस्म गुनाह के वसवसे। गुनाह के वसवसे यानी एक आदमी के दिल में ख्याल आया कोई हसीन औरत मिल जाए तो जरा मजा आ जाए, मैं उसके साथ अपनी जरूरत अपनी ख्वाहिश को क्या करूं पूरा करूं। किसी औरत पर नजर पड़ी उसके मुतालिक दिल के अंदर यही वसवसे इस तरह के आते ही हैं लोगों। कोई शराब का पहले आदि था तौबा कर ली लेकिन तौबा के बाद भी वो जो चाट लगी हुई थी अभी अंदर मौजूद है, इसलिए कभी ख्याल आता है एक आध गिलास पी लें। इस तरह और दूसरे गुनाहों की जो आदत होती है, जिना का आदि था जिना के लिए तबीयत में तकाजा पैदा हुआ, तो ये जो ख्याल गुनाहों के तौबा करके भाई जो आदमी तौबा कर चुका है नेकी के रास्ते पर आ चुका है शैतान उसका पीछा करता है। ये हमारी पार्टी का एक आदमी उधर चला का ही को गया, वो फिर मेहनत करता है कि दोबारा हमारी पार्टी में आ जाए, इसलिए वो दिल में वसवसे डालता है। भाई देखो जो लोग गुनाह और बुराई का रास्ता छोड़कर तौबा करके नेकी के रास्ते पर आए हैं और अल्लाह ने तौफीक दी है उनको तो बहुत ज्यादा चौकन्ना रहने की, उन पर तो बहुत मेहनत हो रही है अंदर अंदर, उनको बहुत लालच भी दिलाया जा रहा है रिश्वत भी दी जा रही है, समझाया कि नहीं कि किसी तरह फिर हमारे रास्ते पर आ जाओ। शैतान को ये गवारा नहीं कि ये आदमी इधर क्यों चला गया, समझाया कि नहीं, उसकी मेहनतें बराबर चलती है। तो बहरहाल ये जो गुनाहों के ख्यालात हैं उन गुनाहों के ख्यालात उनका मत उससे क्या होगा, तो उसके मुतालिक भी सहाबा हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन्नल्लाह तजावजान उम्मती, अल्लाह ताला ने मेरी उम्मत को माफ कर दिया, मा वसवसत भी सुदूर रहा, वो चीजें जो उनके दिलों में ख्यालात और वसवसे के तौर पर आती है मालम तामल भी औ ततकल्लम, जब तक कि वो उस पर अमल न करें, अगर अमल की चीज है और जबान से अदा करने की चीज है तो जब तक कि वो जबान से बोले नहीं। मिसाल के तौर पर दिल में ख्याल आया किसी हसीन औरत का और उसके साथ जिना का ख्याल आया कि ये हसीन औरत मिल जाए तो उसके साथ मैं जिना कर लूं, ये जिना का ख्याल आया लेकिन उस पर उसने अमल नहीं किया बल्कि उस ख्याल को रोक कर कंट्रोल करके अपने आप को इस हरकत से क्या किया बचाया, तो इतना ही नहीं कि गुनाह नहीं होगा बल्कि ये मेहनत जो की नहीं अपने आप को इस गुनाह से बचाने की उस पर उसको क्या मिलेगा सवाब मिलेगा। समझाया क्या नहीं, अल्लाह ने गुनाहों के तकाजे रखे हैं, उन तकाजों दिल में उसके जो है ना दाइये पैदा होते हैं तकाजे पैदा होते हैं। आप बाहर निकलेंगे औरतें जा रही हैं, आपका नफ्स कहे जरा देखने की नजर उठाकर देखो फिर मजा फिर भूल फिर पछताओगे, भाई हसीन हसीन औरतें जा रही हैं, यूं नफ्स दिल में ख्याल डालेगा लेकिन आप अपने उस नफ्स के तकाजे को और उसके दिए हुए वसवसे का क्या करें मुकाबला करें और हिम्मत करके आप अपनी निगाहों को क्या रखेंगे नीचा रखेंगे, तो इतना ही नहीं कि गुनाह नहीं होगा बल्कि क्या होगी क्या होगा आपको सवाब मिलेगा। आपने कोशिश की मुकाबला किया नफ्स का शैतान का और मुकाबला करके अपने आप को गुनाह से बचाया। یہ دیکھو اللہ تعالیٰ نے انسان کو فرشتوں کے مقابلے میں جو فضیلت دی ہے نا, وہ اسی لیے کہ فرشتوں کے دلوں میں تو کوئی تقاضا ہے ہی نہیں, خواہش ہی نہیں ہے. ان کے سامنے دنیا کی حسین ترین عورت آ جائے تو ابھی دل میں کوئی خیال پیدا ہی نہیں ہوگا, کیونکہ دل میں وہ شہوت ہی نہیں. شہوت ہو تو خیال پیدا ہو. بقول حضرت حکیم اختر صاحب رحمۃ اللہ علیہ کے کہ حضرت جبریل کی گود میں دنیا کی حسین عورت کو بٹھا دے تو ابھی کیا فرق پڑتا ہے, کیونکہ ان کے دل میں کوئی شہوت ہی نہیں. یہ تو ہمارے دلوں میں شہوت کا ماننا اللہ نے رکھا ہے نا, اس لیے یہ ساری چیزیں ہیں. شہوت کا مادہ نہ ہو تو کچھ بھی نہیں, اور دیکھنے کی صلاحیت بھی رکھی. بھائی ایک اندھا آدمی یوں کہے کہ آج تک میں نے کبھی بدنگاہی نہیں کی, پرائی عورت کو بری نظر سے نہیں دیکھا, تو کیا وہ کوئی کمال ہے اس کا؟ بھائی تیرے پاس نگاہ ہے ہی کہاں دیکھنے کی. نگاہ ہو ہم نہ دیکھے تو کیا ہے؟ کمال ہے. اب یہ کرسی یوں کہے کہ میں نے کبھی کسی عورت کو شہوت کی نظر سے, کرسی میں یہ ہے ہی نہیں, صلاحیت ہی نہیں. کہنے کا حاصل یہ ہے کہ اللہ تعالیٰ نے انسان کے دلوں میں, انسان کے اندر یہ سارے تقاضے رکھے ہیں, دائیے رکھے ہیں. پھر ان دائیوں کا مقابلہ کر کے, تقاضوں کا مقابلہ کر کے آدمی اپنے آپ کو گناہ سے بچائے تو اللہ اس پر اس کو ثواب دیتے ہیں. یہ گناہوں کے تقاضوں کے مقابلہ کر کے اپنے درجات کو بلند کر سکتا ہے. تو بہرحال یہ جو گناہوں کے خیال پیدا ہوئے, حضور کیا فرماتے ہیں؟ ان خیال اب کسی کے دل میں خیال آیا گناہ کا, زنا کا خیال آیا, لیکن اس نے اس کے تقاضے پر عمل نہیں کیا, تو حضور فرماتے ہیں کوئی گناہ خالی خیال سے, شہوانی خیال کے آنے سے گناہ نہیں جب تک کہ اس کے اوپر کیا عمل نہ کرے. معلوم تعمل بھی او تتکلم, بولنے کی چیز ہے. کسی کو رات گالی دینے کو جی چاہا, بار بار تقاضا پیدا ہوا کسی دشمن کے خلاف, اس کے خلاف پروپیگنڈا کرنے کا, تہمت لگانے کا دل میں آیا, لیکن اس نے زبان سے وہ بات کہی نہیں, تو خالی دل میں خیال آنے سے وہ گنہگار نہیں ہوگا. اسی کو کہتے ہیں بولنے کی چیز ہے تو بولی نہیں, کرنے کی چیز ہے تو کی نہیں, تو گناہ نہیں ہوگا. اس لیے ان خیال اسی کو کیا کہتے ہیں. اور پھر حضور اکرم صلی اللہ علیہ وسلم کو پوچھ, ایک تو یہ حدیث بھی ہے, دوسری روایت ابن عباس کی ہے, ایک آدمی نے آ کر نبی کریم صلی اللہ علیہ وسلم نے کہا انی احدث نفسی بالشیء لا نکون ہمما احب الی من ان اتکلم به. اس آدمی نے آ کر کیا کہا کہ اللہ کے رسول میں اپنے نفس سے اور جی سے باتیں کرتا ہوں. یہ برے خیالات جو آتے آدمی خود بھی جو ہے نا کبھی کبھی اس میں یہ ہوتا ہے, شیطان بھی باتیں کرتا ہے اور ہمارا نفس بھی کیا کرتا ہے, باتیں کرتا ہے. نفس میں بھی ایسے تقاضے یوں ہو جائے یوں ہو جائے یوں ہو جائے, مزہ آ جائے. تو میں اپنے نفس سے باتیں کرتا ہوں تو میں کوئلہ بن جانا پسند کرتا ہوں مقابلے اس کے کہ اس کو اپنی زبان پر لاؤں. تو دیکھو ایک نیک آدمی تو دین کی راہ پر چل رہا ہے نا بھائی. ابھی مولوی صاحب یوں کہیں کہ ان کے دل میں وسوسے تو سب کے دلوں میں آتے ہیں, میرے دل میں بھی آتے ہیں, آپ کے دل میں بھی آتے ہیں. اب وہ وسوسے ایسے ہوتے ہیں کہ وہ اپنی زبان پر لا ہی نہیں سکتا, یعنی کسی کے سامنے نہیں لا سکتا, اپنے پکے دوستوں کے سامنے بھی اس کا اظہار اس کو گوارا نہیں ہے, اپنی بیوی کے سامنے بھی اس کا اظہار گوارا نہیں ہے. خیال ہی ایسا آیا تھا بھائی, زنا کا خیال آ گیا کسی عورت کے متعلق تو اب وہ کس کے سامنے؟ بالکل نہیں. کہ میں کوئلہ بن جانا پسند کرتا ہوں لیکن اس کو زبان پر لا سکتا نہیں. ایسے جو خیالات ہیں, حضور صلی اللہ علیہ وسلم فرماتے ہیں الحمدللہ الذی رد امرہ الی الوسوسہ, تمام تعریف اس اللہ کے لیے جس نے اس کا معاملہ وسوسہ تک محدود رکھا. یعنی دیکھو شیطان تو آیا تھا بڑے حوصلے لے کر اور آپ کو زنا میں مبتلا کرنے کے لیے اس عورت کے معاملے میں. لیکن شیطان اپنے اس محنت میں, دیکھو ہر چیز شیطان کی ایک محنت ہوتی ہے, وہ تو اعلیٰ درجے, ہر چیز کا اثر سامنے والی چیز پر جیسی وہ چیز ہے اس کے مطابق الگ الگ ہوتا ہے. آپ نے ایک پتھر لے کر کے مارا, ایک پتھر لے کے مارا, سامنے اگر کانچ ہے شیشہ تو وہ پتھر سے کیا ہو جائے گا, چور چور ہو جائے گا. اور اگر وہ جو ہے نا وہ تانبے کی پلیٹ ہے تو وہ چور چور تو نہیں ہوگی لیکن اس میں گوبا پڑ جائے گا, ہے یا نہیں. اور اگر وہ جو ہے کیا ہے وہ اگر یوں سمجھیے کہ وہ لکڑی کی چیز ہے اور بڑا پتھر زور سے مارا ہے تو کچھ نہ کچھ اس میں بھی اثر ہوگا, اور وہ بھی سامنے کیا ہے پتھر ہی ہے تو اس کو کچھ ہونے والا. ہر چیز پر اثر الگ الگ ہوتا ہے. دوپہر کے وقت کی دھوپ پڑتی ہے نا, سورج تو وہی ایک ہے, یہی دھوپ پڑتی ہے اس کے اوپر لوہے کے اوپر تو اس کی وجہ سے لوہا اتنا گرم ہو جاتا ہے جیسے ابھی آگ میں سے نکالا ہو, آپ پکڑیں گے تو آپ کی انگلی کیا ہو جائے گی, جل جائے گی. تانبے پر تو تانبا اس سے بھی زیادہ گرم ہوتا ہے لوہے سے بھی زیادہ, اور وہی جو ہے وہ لکڑی کے اوپر تو لکڑی بھی گرم تو ہوتی ہے لیکن اتنی نہیں, پتھر کے اوپر تو پتھر بھی کیا ہوتا ہے گرم. لیکن ایک پتھر وہ ہے جو آپ نے حرم میں دیکھا ہوگا, حرم میں ہے نا, مسجد حرام میں بچھا ہوا ہے پتھر ہی ہے, اس میں کوئی کرامت نہیں ہے, پتھر ہی ایک قسم کا, اس پر دھوپ اتنی تیز وہاں کی عرب کی پڑتی ہے لیکن وہ ذرہ برابر گرم نہیں ہوتا. تو شیطان بھی اپنا جو ہے نا یہ حملہ ہر ایک پر کرتا ہے, ان پر بھی کیا, اس پر بھی کیا, اس پر بھی کیا. بعض لوگ وہ ہیں کمزور اتنے کہ وہ حملہ لمبا بڑا بھی نہیں, ذرا سا یہ کیا نا اور وہ چت ہو گئے اور اس کی خواہش کے مطابق زنا میں مبتلا ہو گئی. بعض وہ ہیں کہ ان پر حملہ کیا زنا کروانے کے لیے آیا تھا, زنا تو نہیں کروا سکا لیکن دل میں زنا کے خیالات پیدا کر کے گیا, دل میں ایسا مزہ آ جاتا اگر ایسا ملتا تو بس وہاں تک بات. تو حضور صلی اللہ علیہ وسلم اسی کو فرماتے ہیں الحمدللہ الذی رد امرہ الی الوسوسہ, اللہ کا شکر ہے کہ اس کا معاملہ وسوسے تک رہا, یعنی شیطان تو آیا تھا کائی کے لیے, زنا کروانے کے لیے, لیکن وہ زنا نہیں کروا سکا, خالی دل میں وسوسے ڈال کے گیا, وسوسے تک بات رہی. جیسے کہ دیکھو آپ کا کوئی دشمن رات کو حملہ کرنے کے لیے آپ پر آیا, آیا تو تھا کہ یا آپ کا ایکسیڈنٹ ہوا, خطرناک ایکسیڈنٹ تو ایسا تھا جو جان لے کے جا. گاڑی بھی جن لوگوں نے دیکھی وہ یوں کہتے ہیں بھائی اس میں کوئی بچا نہیں ہوگا, ہے نا. اب آپ کو معلوم ہوا کہ بھائی دوست کو ایکسیڈنٹ ہوا ہے اور وہ ہسپتال میں ہے, ہسپتال میں گئے, ٹانگ ٹوٹی ہوئی تھی, ہاتھ ٹوٹا ہوا تھا, سر میں بڑی چوٹ آئی تھی, وہ کہے گا اللہ کا شکر ہے, اللہ کا شکر ہے کہ خالی ٹانگ ٹوٹ گئی اور یہ دھوم. ارے بھائی ٹانگ ٹوٹی بس اللہ کا شکر, ہاں اس لیے کہ ایکسیڈنٹ تو ایسا تھا کہ جان جاتی لیکن معاملہ ٹانگ ٹوٹنے پر رہا, یہ اللہ کا شکر ہے. تو شیطان کا حملہ تو ایسا تھا کہ وہ زنا کروا کے جاتا لیکن خالی معاملہ کہاں تک رہا, وسوسے تک رہا. یہ وسوسے بھی جو ہے نا یوں سمجھو کہ بعد مرتبہ ہمارے لیے بڑے گناہوں میں جانے کے ذریعے اسے کیا ہوتا ہے بچاؤ کا ذریعہ بن جاتی, اسی کو حضور صلی اللہ علیہ وسلم فرماتے. یہ تو گناہوں کے وسوسوں کی بات تھی, اب وقت ختم ہو رہا ہے. چوتھا تیسری قسم وسوسے کی کہ وہ کوئی گناہ کا وسوسہ نہیں, جائز چیز کا وسوسہ ہے لیکن آیا نماز میں, نماز کی نیت باندھی سیدھے پہنچ گئے دکان پر, दुकान पर बैठना कोई गुनाह का काम नहीं है, लेकिन ये नमाज में बैठ गए ना, वो है बुरी बात। ये दुकान नमाज में कहाँ आ गई? अपनी बीवी बच्चों का ख्याल आ गया, उनके साथ बात करने लगे, तफरी में पहुंच गए कहीं समंदर के किनारे। तो समंदर के किनारे पर तफरी में जाना गुनाह का काम नहीं है, लेकिन भाई नमाज में ये ख्याल आया, ये है कि नमाज के रास्ते में रुकावट बनता है। ख्याल जो आया वो हलाल चीज का, गुनाह का नहीं है, जायज चीज का, लेकिन आया कहां? नमाज के अंदर। ये तीसरी किस्म, इससे भी आदमी को परेशानी होती है। उसका हल क्या है? उसका हल ये है कि पहली बात तो यह है कि हमें अपनी नमाजों को सही तरीके से बनाने, सुन्नत के मुताबिक बनाने की जरूरत है। अभी आपने सुना ना असर के बाद मगरिब से पहले मजमून सुना नहीं, कि हम चाहते हैं नमाज तो बड़ी उम्दा पढ़ना चाहते हैं, हमारी नमाज क्या है? वसवसों से भरी हुई, अल्लाह ऊपर किया नहीं, पढ़ा नहीं, क्या स्विच ऑन हो गई है क्या? नहीं, ओ ये ख्याल वो ख्याल, सलाम फेरने तक बराबर चल रहा है। अब उसको रोकने का तो मसला ही नहीं पैदा होता। तो ये जो आए ख्यालात समझ में आए कि नमाज के अंदर, तो उसमें बात क्या है? हमारी भी कमी है। नमाज के अंदर खुशू पैदा करने के लिए और नमाज को ऐसे बुरे आने वाले ख्यालात से बचाने के लिए जो मेहनत करनी चाहिए थी, वो आज तक हमने की ही नहीं। अभी आपने सुना नहीं मेहनत कैसे की जाती है? वुजू सुन्नत के मुताबिक होना चाहिए, पाकी सुन्नत के मुताबिक लेनी चाहिए, फिर नमाज में जो नमाज पूरी नमाज जो है तमाम फराइज वाजिबात सुनन मुस्तहबात के साथ होनी चाहिए, पढ़े उसमें ध्यान देना चाहिए। इसलिए कि ये देखो इंसान को, इंसान का जहन क्या है? देखो एक आदमी है किताब पढ़ता है, वो क्रिकेट का शौकीन है और वो अखबार के अंदर क्रिकेट का की जो खबर आई ना वो पढ़ता है, तो उस पढ़ने के दौरान दिल में उसको कोई दूसरा ख्याल आएगा? बिल्कुल नहीं आएगा। पूरा ध्यान किसके ऊपर? क्यों? इसलिए कि उसको खुद ही इतनी ज्यादा दिलचस्पी है कि ये तो खास उसकी दिलचस्पी की चीज, इसलिए उसमें उसका उस मजमून को जब पढ़ रहा था तो दूसरा कोई ख्याल नहीं। लेकिन यही आदमी किताब पढ़ने बैठेगा, कुरान की तिलावत करने बैठेगा, तो दूसरे बहुत सारे ख्याल आएंगे। क्यों? अल्लाह ने किसी भी काम को अंजाम देने के लिए एक तवज्जो ध्यान, तो हम कुरान की तिलावत में हमारा जो ध्यान है 100% 100% वो लगाते नहीं है, 50% लगाया, 50%। अब वो 50% ध्यान क्या हुआ? बच गया ना, वो अपनी जगह ढूंढता है। वो क्या ढूंढता है? वो कहीं इधर गया उधर गया, दूसरे ख्याल, वो उसकी वजह से आए। अगर आप में शौक, हमारे अकाबिर के जो हालात पढ़ते हैं, अभी आपने पढ़ा हजरत अबू तलहा रदी अल्लाह तआला की नमाज, या वो उन सहाबी की नमाज जो आपने हिकायत है सहाबा में, वो हुजूर ने निगरानी के लिए रखा था, तीर आया लेकिन वो नमाज से ध्यान हटाने के लिए तैयार नहीं। एक नमाज उनकी थी कि वो नमाज ऐसी थी कि 100% ध्यान नमाज में, इसे तीर आया तो भी उसके उनके ध्यान को हटा नहीं सका। और हमारी नमाज 100% ध्यान बार, नमाज में कुछ है ही नहीं, खाली वो जबान हमारी चल रही है अल्हम्दुलिल्लाह और सूरत वगैरह सुभान अल्लाह पढ़ रहे हैं, वरना सलाम फिरने के बाद उसी को पूछो तुमने पहली रकात में कौन सी सूरत पढ़ी थी, तो वो सोचेगा, उसको याद नहीं, सुना है कि नहीं। तो ये अभी इमाम साहब ने मगरिब की नमाज में कौन सी सूरत पढ़ी थी पहली रकात में, कितने हैं जो बताएंगे? यही मसला है। तो हकीकत तो ये है कि ये हमारी कोताही है कि हमारे नमाज को सही तरीके से अदा करने के लिए जो मेहनत करनी चाहिए वो हमने की नहीं। उसका नतीजा है कि ये ख्यालात आते हैं, मेहनत करो ये ख्यालात खुद ही खत्म हो जाएंगे। बहरहाल इस मौजू पर और भी बहुत कुछ कहा जा सकता है, मौका नहीं, हमको भी अभी यहाँ से वापस अहमदाबाद जाना है, वक्त अभी नहीं है। अल्लाह ताला हम सबको तौफीक अता फरमाए और शैतान की वसाविस से नजात अता फरमाए, दुआ कर दो।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيره اللهم صل وسلم وبارك على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اے اللہ تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے دزدور فرما تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی ہمیں توفیق و سعادت عطا فرما اے اللہ حضور پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی آپ سے مانگی ہمیں اور پوری امت کو عطا فرما اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد وآلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.